हम करते हैं सवाल अमीरे अहले सुन्नत से, देते हैं जवाब अमीरे अहले सुन्नत मुर्शिद का जवाब मीठा मीठा मुर्शिद का जवाब प्यारा प्यारा प्यारा।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله السلام عليكم ورحمه الله وبركاته
وعليكم السلام ورحمه الله وبركاته कैसे मिजाज है आपके
الحمدللہ رب العالمین علی کل حال آپ کی طبیعت ایسی ہے
الحمدللہ علی کل حال دامن مصطفی ہاتھوں میں ہے
ماشاءاللہ عزوجل تو بھئی آج ہمارے مدنی منوں کے لیے کیا مدنی پھول ہیں کیا مدنی گلدستے ہیں کچھ پتہ چلے
دیکھیں ہم اسی طرح چل رہے ہیں سرکار اعلی حضرت رحمتہ اللہ تعالی علیہ کی تعلیمات کی طرف اب آگئے مسائل کے معاملات کہ یہ چیزیں آداب سکھائیں پیارے آقا صلی اللہ تعالی علیہ وسلم کی محبت اہل بیت اطہار کی محبت صحابہ کی محبت علماء کی محبت دلوں میں پیدا کی جائے اور اس کے بعد یہ چیزیں اس کو سکھائی جائیں جب سکھانے کی بات آ رہی ہے تو ایک چیز جیسے نماز کی طرف ہم جا رہے ہیں تو نماز میں کپڑے پاک کرنے بھی پہلے آنے چاہیے وضو بھی ہونا چاہیے ساتھ ہی ساتھ ہم یہاں پر ان کو تیمم بھی بتائیں گے تاکہ مدنی منوں کے ذہن میں ایک چیز ہو اب ایسا بھی ہوا مثلا آپ سمجھیں فجر کی نماز میں ہیں آنکھ کھلی اور اب 5 منٹ باقی ہیں فجر کی نماز کا وقت ختم ہونے کا تو فجر کی نماز کے اندر سلام بھی اسی وقت کے اندر پڑھنا ہے تو اب یہ وضو کریں گے آئیں گے تو وقت نیت باندھ بھی لی ایک رکعت پڑھ لی دوسری رکعت سے سلام سے پہلے پہلے اگر وقت ختم ہو گیا تو نماز قضا ہو جائے گی تو ایسی کوئی صورتحال ہو تب بھی تیمم کی ضرورت پڑ سکتی ہے اور بھی چیزیں ہیں تو یہ باتیں معلوم ہونی چاہیے مدنی منے ٹھیک ہے ہماری یہ باتیں نہ بھی سمجھ پائے تو کوئی مسئلہ نہیں ہے آج کان پر پڑ رہی ہیں کل کو سمجھ بھی لیں گے اتنی بات تو ذہن میں آئے گی کہ یار یوں بھی طہارت ہوتی ہے یہ بھی کوئی چیز ہوتی ہے تو اس لیے ان کو ہم یہ مدنی پھول پیش کریں گے
کوئی ایسا مدنی گلدستہ ہے کہ کن کن مواقع پر ہم تیمم کر سکتے ہیں
تیمم کن کن مواقع پر کر سکتے ہیں اور کب نہیں کر سکتے اور کس چیز سے کر سکتے ہم آپ کو یہ چیزیں بیان کریں گے آئیے چلتے ہیں مدنی گلدستے کی طرف
جس کا وضو نہ ہو یا نہانے کی حاجت ہو اور پانی پر قدرت نہ ہو وہ وضو اور غسل کی جگہ تیمم کرے ایسی بیماری کہ وضو یا غسل سے اس کے بڑھ جانے یا دیر میں اچھا ہونے کا صحیح اندیشہ ہو یا خود اپنا تجربہ ہو کہ جب بھی وضو یا غسل کیا بیماری بڑھ گئی یا یوں کہ کوئی مسلمان اچھا قابل طبیب جو ظاہری طور پر فاسق نہ ہو وہ کہہ دے کہ پانی نقصان کرے گا تو ان صورتوں میں تیمم کر سکتے ہیں اگر سر سے نہانے میں پانی نقصان کرتا ہو تو گلے سے نہائیں اور پورے سر کا مسح کریں جہاں چاروں طرف ایک ایک میل تک پانی کا پتہ نہ ہو وہاں بھی تیمم کر سکتے ہیں اتنی سردی ہو کہ نہانے سے مر جانے یا بیمار ہو جانے کا قوی اندیشہ ہے اور نہانے کے بعد سردی سے بچنے کا کوئی سامان بھی نہیں تو تیمم جائز ہے قیدی کو قید خانے والے وضو نہ کرنے دیں تو تیمم کر کے نماز پڑھ لے بعد میں اعادہ کرے اگر یہ گمان ہے کہ پانی تلاش کرنے میں قافلہ نظروں سے غائب ہو جائے گا تو تیمم جائز ہے مسجد میں سو رہا تھا کہ غسل فرض ہو گیا تو جہاں تھا وہیں تیمم کر لے یہی احوط یعنی احتیاط کے زیادہ قریب ہے پھر باہر نکل آئے تاخیر کرنا حرام ہے وقت اتنا تنگ ہو گیا کہ وضو یا غسل کرے گا تو نماز قضا ہو جائے گی تو تیمم کر کے نماز پڑھ لے، پھر وضو یا غسل کر کے نماز کا اعادہ کرنا یعنی لوٹانا لازم ہے. عورت حیض و نفاس سے پاک ہو گئی اور پانی پر قادر نہیں تو تیمم کرے. صلوا علی الحبیب. اگر کوئی ایسی جگہ ہے جہاں نہ پانی ملتا ہے نہ ہی تیمم کے لیے پاک مٹی، تو اسے چاہیے کہ وقت نماز میں نماز کسی صورت بنائے، یعنی تمام حرکات نماز بلا نیت نماز بجا لائے، مگر پاک پانی یا مٹی پر قادر ہونے پر وضو یا تیمم کر کے نماز پڑھنی ہوگی.
یا سیدی، میں ڈاکٹر ہوں، آپ کا بیان کافی دیر سے سن رہا ہوں. کئی وجوہات ایسی ہوتے ہیں جو ڈاکٹر مریض کو منع کرتا ہے کہ آپ غسل یا پانی سے دور رہو. جیسے کوئی زخم ہے، اس پر پانی لگنے سے وہ زخم بڑھ جانے کا اندیشہ ہے، یا کوئی بیماری ہے جسے منع کرتے ہیں کہ پانی سے دور رہو ورنہ وہ بیماری بڑھ جائے گی، تو ایسی صورت میں کیا حکم ہے؟
اب وہی کہ اگر ذنب غالب ہے کہ پانی لگانے سے بیماری اس کی بڑھ جاتی ہے، یا زخم دیر میں اچھا ہوگا یا زخم کو کوئی نقصان پہنچے گا، تو ایسی صورت میں یہ ہے کہ وہ پانی میں تو یہ کہ جیسے سر سے نہانے سے نزلہ ہو جاتا ہے مثلا، تو اب گردن سے نہائے اور سر پر وہ پانی کا پورا بھیگا ہاتھ پھیر لے، اسی طرح زخم پر پانی نہ لگے، پٹی باندھ لے، پانی اس جگہ کو نہ دھوئے جبکہ وہ واقعی ایسا ہے کہ پانی اس کو نقصان کرے گا، تو اگر اس کو پٹی کو کھول کر پانی والا ہاتھ اس پر پھیر سکتا ہے تب تو پٹی کو کھول کر پانی والا ہاتھ پھیرنا پڑے گا، اور اگر پٹی کھول تو سکتا لیکن پانی اس کو نقصان کرے گا، یا پٹی کھول سکتا لیکن پھر ویسی باندھ نہیں سکے گا، تو ایسی صورت میں پھر پٹی پر مسح کرنا ہوگا. تو صرف زخم کی وجہ سے تیمم کی اجازت نہیں ہوگی، ایک آدھ زخم کی وجہ سے کہ وہ دوسرا حصہ جسم کا دھو سکتا ہے نا، اس کو دھو لے اور اس جگہ پر وہ مسح کر لے. صلوا علی الحبیب. جو چیز آگ سے جل کر راکھ ہوتی ہے، نہ پگھلتی ہے نہ نرم ہوتی ہے، وہ زمین کی جنس یعنی قسم سے ہے، اس سے تیمم جائز ہے. ریتا، چونا، سرما، گندک، پتھر، زبر جد، فیروزہ، عقیق وغیرہ جواہر سے تیمم جائز ہے. ان پر غبار ہو یا نہ ہو، پکی اینٹ، چینی یا مٹی کے برتن سے تیمم جائز ہے. ہاں، اگر ان پر کسی ایسی چیز کا جرم یعنی جسم یا تہ ہو جو جن سے زمین سے نہیں، مثلا کانچ کا جرم ہو، تو تیمم جائز نہیں. دیکھیں، مٹی کے برتن، خاص کر یہ چینی کے برتن جو کہلاتے ہیں، یہ آج کل کانچ کی تین پر چڑھی ہوتی ہے، تو مطلقاً چینی کے برتن جو کہلاتے ہیں اس پر تیمم نہ کریں، بلکہ ایسی، کیونکہ اصلی تو چینی ہے وہ، لیکن چینی کے اوپر کانچ کی تہ آج کل چڑھا دی جاتی ہے، تو خالص چینی کا برتن ہو تو اس پر تیمم ہو سکے گا، ورنہ نہیں ہو سکے گا. اسی طرح مٹی کے برتن پر بھی عموماً کانچ کی تہ چڑھاتے ہیں، تو اگر کانچ کی تہ چڑھی ہوئی تو تیمم نہیں ہوگا، خالص مٹی کا برتن ہونا چاہیے، یہ مل جاتا ہے. جس مٹی، پتھر وغیرہ سے تیمم کیا جائے اس کا پاک ہونا ضروری ہے، یعنی نہ اس پر کسی نجاست کا اثر ہو، نہ یہ ہو کہ صرف خشک ہونے سے نجاست کا اثر جاتا رہا. اس کی میں مثال آپ کو یوں دوں کہ مثلا اس وقت آپ ماربل کے فرش پر بیٹھے ہوئے، تو یہ ماربل کا فرش یا سیمنٹ کا فرش یا موزائک والا فرش، یہ تینوں فرش جو ہیں ان پر تیمم جائز ہے. اب اس پر سمجھو بچے نے پیشاب کر دیا، तो ये जगह नापाक हुई, पेशाब सूख गया और इस तरह सूख गया कि इसका असर अब फर्श पर नजर नहीं आता, बिल्कुल असर जो है वो जाहिल हो गया, ना बदबू आ रही है ना इसके रंग का धब्बा नजर आ रहा है। तो असर जाहिल होने की सूरत में ये फर्श जिस पर आप बैठे हैं, मार्बल का फर्श, ये पाक हो गया, यहां नमाज पढ़ी जा सकती है। लेकिन जबकि आज चूंकि आपको पता है कि इस टुकड़े पर बच्चे ने पेशाब किया था और इसको धोकर पाक नहीं किया, सिर्फ खुश होकर, ये खुश्क होकर पाक हुआ है, तो अब इस पर तयम्मुम जायज नहीं है, नमाज हो जाएगी। हां अगर ये फर्श धुल भी गया और धुलकर पाक हो गया तो अब इस पर तयम्मुम भी जायज हो जाएगा। तो जमीन, दीवार और वो गर्द जो जमीन पर पड़ी रहती है अगर नापाक हो जाए, फिर धूप या हवा से सूख जाए और नजासत का असर खत्म हो जाए तो पाक है और उस पर नमाज जायज है, मगर उससे तयम्मुम नहीं हो सकता। ये शक कि कभी नजीज हुई होगी फजूल है, इसका एतबार नहीं। देखिए ये पाक होने का मैंने अर्ज किया ना, ये जमीन के लिए है, दीवार के लिए। वैसे ही आपके पास कोई ईंट है वो नापाक हो गई तो वो सूख कर पाक नहीं होगी, उसको धोना पड़ेगा कि चलो भाई उसको अब जमीन पर रख दिया तो पाक होगी, अब उठा लो। जो जमीन के साथ लगी हुई है या जो मिट्टी आदतन जमीन पर बिखरी रहती है, ये उनके लिए मसाइल है कि सूख कर पाक होते हैं, और उसमें भी शर्त यह है कि इन पर नजासत का असर बाकी ना रहे। नजासत का असर बाकी है तो नापाक है। अगर किसी लकड़ी, कपड़े या दरी वगैरह पर इतनी गर्द है कि हाथ मारने से उंगलियों का निशान बन जाए तो उससे तयम्मुम जायज है। बाज़ औक़ात कार पर इतनी गर्द चढ़ जाती है कि वो बच्चे इस पर कुछ नहीं लिख भी देते उंगली से, तो इतनी गर्द आ गई तो अब इस पर जब पंजा मारेंगे तो पंजे का निशान बनेगा। तो जिस चीज पर इतनी गर्द चढ़ जाए तो उस चीज से अब तयम्मुम कर सकते हैं, लेकिन वही गर्द से, हाँ कि अब वो गर्द हट गई, साफ हो गई तो अब उस पर नहीं कर सकते, या हाथ मारने से वो हट गई तो उस हटी हुई जगह से ना किया जाए। चूना, मिट्टी या ईंटों की दीवार, खा घर की हो या मस्जिद की, उससे तयम्मुम जायज है, मगर उस पर ऑयल पेंट, प्लास्टिक पेंट और मेट या वॉल पेपर वगैरह कोई ऐसी चीज नहीं होनी चाहिए जो जिनसे जमीन के अलावा हो। दीवार पर मार्बल हो तो कोई हरज नहीं, तो पेनाफेक्स लगा होगा तो उस पर भी तयम्मुम नहीं हो सकता। सल्लू अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
प्यारे मदनी मुन्नो और मदनी मुन्नियों, बात यह है कि कभी घर में भी ऐसा होता है कि वुजू की जगह तयम्मुम की जरूरत होती है, ठीक है। अब आप यूं समझे, जिसका वुजू ना हो या नहाने की हाजत हो और पानी पर कुदरत ना हो, वो वुजू और गुसल की जगह तयम्मुम करे। अगर सर से नहाने में पानी नुकसान करता है तो गले से नहाए और पूरे सर का मसा करे। बहुत सारी सूरतें होती है, बड़ी मुश्किल मुश्किल बातें भी होती हैं, आसान भी होती हैं। जैसे एक बात बयान की है कि जब उलमा बयान कर दें कि पानी से वुजू नहीं करना तो हम मिट्टी से पाकी हासिल करेंगे, पूरा वुजू नहीं करना, क्या करना है ये हम आपको बताएंगे। लेकिन पहले ये चीज है कि जब मिट्टी से, जमीन की चीज से पाकी हासिल करनी है तो कौन सी चीज से कर सकते हैं। जो चीज आग से जलकर राख होती है, ना पिघलती है ना नर्म होती है, वो जमीन की जिंस से है, उससे तयम्मुम जायज है,
ठीक है।
ठीक है, अब ये देखें, हमने कुछ चीजें रखी। अच्छा ये बताइए, अगर ये प्लास्टिक की प्लेट है, अगर आग में लगा दी जाए तो ये पिघल जाएगी या क्या होगा?
पिघल जाएगी।
आग लग जाएगी इसमें,
आग लग जाएगी, पिघल जाएगी। अच्छा ये है पत्थर, इसको आग लग जाएगा तो ये पिघल जाएगा? पत्थर पिघलेगा? पत्थर कैसे पिघलेगा? पत्थर नहीं पिघलता। तो अब ये ईंट ऐसी है, इससे हम तयम्मुम कर सकते हैं।
अब किसी बिल्डिंग के अंदर, किसी बिल्डिंग के अंदर आग लग जाए तो क्या होता है, वहां का जो सामान होता है वो जल जाता है, ठीक है, लेकिन वो बिल्डिंग खड़ी भी होती है, लेकिन वो जो थोड़ी खस्ता हो जाती है, कमजोर हो जाती है, लेकिन उसका रंग कैसा हो जाता है, काला हो जाता है, लेकिन वो जो है पिघलती नहीं है। बिल्डिंग इतनी बड़ी हो वो छोटी सी हो जाएगी, लेकिन जो अंदर का सामान था जलने वाला, उसके अंदर आग लग गई, उसको आग ने जो है खा लिया, खत्म कर दिया।
तो अब अगर हमने तयम्मुम करना है तो देखिये, अब इसमें एक चीज देखें प्यारे मदी मुन्नो, इससे भी तयम्मुम हो सकता है, मिट्टी से भी तयम्मुम हो जाएगा, ठीक है। अच्छा, एक मैं बात बयान करूंगा यहां पर, देखिए ये एक बर्तन है और एक ये बर्तन है, ठीक है, बताएं दोनों में फर्क है, क्या फर्क है?
लाइट ब्राउन है, ये डार्क ब्राउन है।
ये लाइट ब्राउन है, ये डार्क ब्राउन है, एक फर्क ही है, ठीक है। और
इस पे डिजाइन इस पे नहीं है,
इस पे डिजाइन इस पे नहीं है, दो
सही
और
बताया मदी मुन्नी ने,
ये बड़ा है ये छोटा है,
सही है।
चलो भाई, एक बड़ा एक छोटा है, और
आप बताइए
क्या,
एक और है
बताए,
और ये वाला चिकना और ये वाला नहीं है।
जी ये चिकना है, इसमें शाइनिंग है और इसमें शाइनिंग नहीं है।
ये जो शाइनिंग है ना, ये आप समझिए कांच का ऊपर से काम हुआ होता है इसके ऊपर, तो इससे तयम्मुम नहीं करेंगे,
इस वाले से,
इससे करेंगे। अच्छा, इससे तयम्मुम करना है तो तरीका बता, ये आखिर में अगर इसमें, तो खैर इसमें भी कांच है, अगर ये कांच नहीं है ना तो इस जगह से हो जाएगा, इस जगह से हो जाएगा,
यानी कि ये चिकना है, इसकी निशानी है कि ये जहाँ से चिकना है और ये चिकना नहीं है, ठीक है, ये खुरखुरा सा, इसमें आवाज भी आ रही होगी और इसमें आवाज नहीं आ रही, तो ये मिट्टी नजर आ रही है और इसके ऊपर जो है शाइनिंग वाला जो है कोटिंग कर दी है इसके ऊपर।
इससे तयम्मुम नहीं करना, इससे करना है, ठीक है। अच्छा, अब ये रखें, आप कहाँ किसके ऊपर बैठे हुए हैं?
प्लास्टिक,
प्लास्टिक पर तयम्मुम हो सकता है?
नहीं,
क्यों नहीं हो सकता?
मिट्टी की जगह नहीं है ये, प्लास्टिक है।
हाँ, और जल गया तो पिघल जाएगा, लिहाजा इससे तयम्मुम
नहीं हो सकता।
हम टाइल से और दीवार से तयम्मुम कर सकते हैं। हाँ, दीवार में भी ना बास औकात ये शाइनिंग वाला पेंट होता है,
जिसको ऑयल पेंट कहते हैं,
ऑयल पेंट कहते हैं, शाइनिंग वाला पेंट होता है, शाइनिंग वाला पेंट होगा तो फिर हम दीवार से भी
नहीं कर सकते।
जब चूने का पेंट होता है, इस तरह का समझे पेंट होता है, तो ऐसे पेंट पर तयम्मुम किया जा सकता है, ठीक है। अब तयम्मुम के फराइज कितने हैं और तयम्मुम किस तरह करते हैं, पहले हम देखेंगे मदनी गुलदस्ता, फिर आपके साथ हम करेंगे तयम्मुम।
घड़ी वगैरह उतार ली जाए, अंगूठियां उतार लें, बिस्मिल्लाहिर्रहमानिर्रहीम। इसमें देखिए तयम्मुम वुजू के लिए भी कर सकते हैं, गुस्ल फर्ज उसके लिए भी कर सकते हैं, शराइत है इसके, और दोनों की एक नियत भी हो सकती है, मिट्टी से गुस्ल करने की जरूरत नहीं, गुस्ल में भी वही तयम्मुम का तरीका है, नियत दोनों की एक साथ नियत भी हो सकती है। ठीक है, ये इस वक्त मैं मार्बल पे बैठा हूँ, संगे मरमर भी जमीन की जिंस से है, भले इसमें मिट्टी नहीं है, बिल्कुल चमकदार है, साफ है, लेकिन इस पर तयम्मुम हो सकता है। बिस्मिल्लाहिर्रहमानिर्रहीम, मैं वुजू और गुस्ल के लिए तयम्मुम की नियत करता हूँ ताकि नमाज जायज हो जाए। ये इस पे हाथ रखे और अब इसको लोट लेना है, लोटने का ये इस तरह। अब सुन्नत है कि अंगूठे की जड़ से इसको झाड़ना है, मगर ताली ना बजे, ये अंगूठे की जड़ है। पहले मुंह का मसा होगा, मुंह की जगह वही है जो वुजू में है, जहां से पेशानी के बाल जमने शुरू हुए, थोड़ी के नीचे तक, एक कान की लो से दूसरे कान की लो तक, एक एक जर्रे पर इसके हाथ फिराना है।
جتنا جب تک مطمئن ہو جائے ہاتھ پھیلا چلے اور خلال کرنا داڑھی ہے تو یہ بھی سنت نصیب ہو جائیں گی. یہ ہو گیا. اچھا اب دوبارہ اسی طرح اب ہاتھوں کا مسا غور سے دیکھیے گا. چار انگلیوں کے پیٹ سے ہاتھ کی پیٹ کا کرنا ہے پہلے, تو یہ انگلیوں کی پیٹ سے چلے گا اس طرح لیتے ہوئے کونی سمیت ہاتھ کی پشت کو آپ نے اب ہاتھ کی ہتھیلی سے یہ کلائی کی ہتھیلی سمجھ لو یہ اس طرح انگوٹھا بچا کے رکھنا ہے یہ یہاں تک پہنچے تک تو یہ ہاتھ کا ہو گیا. تو انگوٹھا انگوٹھے کی پشت باقی ہے ابھی تو انگوٹھے سے انگوٹھے کی پشت یہ ایک ہاتھ ہو گیا. اب دوسرے ہاتھ پر اسی طرح یہ دونوں ہاتھوں کا ہو گیا. کھلال ہاتھوں کا کرنا سنت ہے, لیکن یہ کہ کھلال میں اگر مٹی نہیں پہنچی تو پھر فرض ہے کھلال کرنا, لیکن کسی طرح بھی یہاں ہو جائے چونکہ یہاں مٹی نہیں تھی تو اس لیے یہ بھی کرنا ہوگا. چلال تیمم میں پاؤں کا تیمم نہیں ہے, الحمدللہ تیمم پورا ہو گیا.
آپ نے تیمم سے قبل دعائیں پڑھی, نیت وغیرہ کی اور آواز سے کی, اگر کوئی آواز سے نیت نہیں کرے گا تو کیا اس کا تیمم درست نہیں ہوگا؟
نہیں, تو تربیت کے لیے جب زبان سے نیت بھی شاید دل میں نیت کر لے تو بھی کافی ہے. بسم اللہ بھی میں نے آواز سے پڑھی تو تربیت کے لیے, ورنہ اتنی آواز سے پڑھ لے کہ خود کان سے اپنے سن سکے.
یہ آپ نے امامہ شریف بھی نہیں اتارا, چادر بھی نہیں اتاری. ہم نے تو بعض حضرات کو تیمم کرتے ہوئے دیکھا ہے کہ وہ جس طرح وضو خانے پر بیٹھتے ہیں امامہ بھی اتار دیتے ہیں, چادر بھی اتار دیتے ہیں,
بار بار کے منہ بھی دھوتے ہوں گے.
یہ اس طرح کے بھی معاملات پاؤں وغیرہ پر مٹی مرنے کے دیکھے گئے, تو نہ آپ نے امامہ شریف اتارا نہ چادر اتاری اور نارملی طور پر آپ کر چکے.
اس میں نہ مسا ہے نہ پاؤں میں مٹی لگا نہیں ہے, نہ سر کا مسا نہیں ہے اس میں, نہ کانوں کا مسا ہے, نہ پاؤں کا مسا ہے. تین تو فرض ہے اس کے, نیت پورے چہرے کا مسا کرنا ہو, کونی سمیت دونوں ہاتھوں کا مسا.
صلو علی الحبیب صلی اللہ
تعالی علی محمد صلی اللہ.
تو تیمم میں تین فرائض ہیں, کتنے فرائض ہیں؟
تین.
پہلا فرض کیا ہے؟
نیت کرنا.
دوسرا فرض سارے منہ پر ہاتھ پھیرنا. اور تیسرا فرض کوہنیوں سمیت دونوں ہاتھوں کا مسا کرنا. نیت کے الفاظ یہ ہوں گے, میں پاکی حاصل کرنے اور نماز پڑھنے کے لیے تیمم کرتا ہوں. کیا؟
میں پاکی حاصل کرنے اور نماز پڑھنے کے لیے تیمم کرتا ہوں.
کیا بولیں گے؟
میں پاکی حاصل کرنے اور نماز پڑھنے کے لیے تیمم کرتا ہوں.
تو اب تین کام, دیکھیں ایک نیت تو آپ نے کر لی, اب صرف دو کام کرنے, ایک چہرے کا مسا کرنا ہے اور ایک دونوں ہاتھوں کا مسا کرنا ہے. تو اب یہ کیسے کرنا ہے, آئیے اپنے اس کا عملی طریقہ کرتے ہیں. آپ نے نیت تو دونوں نے کر لی ہے نا
کہ
تیمم کرنا ہے, تو دونوں ہاتھوں کی انگلیاں کشادہ کریں, پھیلائیں کسی ایسی پاک چیز پر جو زمین کی قسم سے ہو, مار کر لوٹ لیجئے. یعنی یہ آپ نے زمین پر دیے, اس کو لوٹایا, آگے بڑھائیں اور پیچھے لائیں. اب اگر زیادہ گرد لگ جائے, زیادہ مٹی لگ جائے, تو اس کو جھاڑ لیجئے. انگوٹھا کیا ہے, کس کو کہتے ہیں انگوٹھا؟ ہاں یہ انگوٹھا ہے, اس کو اس کی یہ جو جڑ ہے نا, اس جڑ پر یہ آپ دیکھیں آواز تالی کی آواز نہیں آئے گی. یہ جیسے مار دیا, یہ یوں 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 کریں گے آپ, इसको आप ये करेंगे झाड़ लें। अब उससे सारे मुंह का इस तरह मसा कीजिए कि कोई हिस्सा रह ना जाए, अगर बाल बराबर भी कोई जगह रह गया तो तयम्मुम ना होगा। अब देखें जैसे अमीर अहलुसुन्नत का तरीका जो देखने वालों ने देखा, उसमें ये पूरा हिस्सा ये सारी चीजों का मसा हुआ। अब आप मस्क इस अंदाज से करें हाथों में,
मजा आ रहा है।
होंठों का वो हिस्सा भी कुछ देखें, होंठ बन रहे हैं आपके, नजर आ रहे हैं इनके होंठ, देखें आ रहे इनके, देखें होंठ नजर आ रहे हैं, बन रहे ना। तो होंठ बंद होने के बाद थोड़ा सा हिस्सा नजर आता है, जो नजर आता है ना हमने उसका भी मस्क करना है। अगर इस पर हाथ नहीं फेरा या हाथ फेरते वक्त इस किसी ने होंठों को जोर से दबा लिया कि कुछ हिस्सा मस्क होने से रह गया तो तयम्मुम नहीं होगा। इस तरह जोर से आंखें बंद कर ली जब भी नहीं होगा, यूं बंद नहीं करनी, आंखें भी नॉर्मल, होंठ भी नॉर्मल, ठीक है। औरत ने अगर नाक में फूल वगैरह पहने हो तो निकाल ले, वरना फूल की जगह मस नहीं हो सकेगा। अच्छा, अब आपने नियत भी कर ली और मुंह का मसा भी कर लिया, अब तीसरा काम रह गया क्या, कोनियों समेत दोनों हाथों का मसा करना। फिर दूसरी बार इसी तरह हाथ जमीन पर मारकर दोनों हाथों का नाखून से लेकर कोनियों समेत मसा कीजिए। इसका बेहतरीन तरीका यह कि उल्टे हाथ के अंगूठे के अलावा, बापू उल्टे हाथ के अंगूठे के अलावा इन्होंने चारों उंगलियों का पेट सीधे हाथ के पुष्प पर रखना है और उंगलियों को सिरों से कोनियों तक ले जाएं, फिर वहां से उल्टे हाथ की हथेली हाथ के पेट को मस करते हुए गिट्टे तक लाएं और उल्टे अंगूठे के पेट से सीधे अंगूठे की पुष्प का मसा कीजिए। इसी तरह सीधे हाथ से उल्टे हाथ का मसा कीजिए। देखें ये बहुत आसान, ये यूं गया और ये यहाँ आया, ये देखें, ये तो हो ही चुका था ना, अंगूठा ऊपर है, असल ये यहाँ आ रहा है, ये यूं। अब उसमें अब ये देखें, अब क्या करना है, अब उल्टे हाथ को ऊपर रखें, सीधे हाथ को नीचे रखें, उल्टे हाथ को, हाँ अब उल्टे हाथ आपका ऊपर आया, सीधा हाथ नीचे, अब सीधे हाथ को खींचते हुए लेकर दें, लेकर दें। अब घुमाएं,
अब हाथ घुमा लें सिर्फ
और घुमाएं और यूं, ये यूं, समझ में आई। अब ये उंगलियों का खिलाल करें। अच्छा, अब ये बताइए, आपने तो कुल्ली भी नहीं की, नाक में पानी नहीं चढ़ाया, अब मट्टी, कितनी मट्टी कुल्ली में डालनी है और कितनी मट्टी नाक में डालनी है और पैर में कितनी डालनी है और सर पर कितनी डालनी है, ये तो आपने किया ही नहीं है। बताएं, यूं भरकर यूं डालेंगे सर पर और यूं मुठियां कुल्ली में डालेंगे, क्या करेंगे?
शर्मा गए
जी
कुल्ली
नहीं करते जी, तयम्मुम में कुल्ली
नहीं करते,
नाक में पानी
नहीं डालते,
नाक में मिट्टी
नहीं डालते,
सर पर मिट्टी
नहीं डालते,
पैर पे मिट्टी और जब आपकी दाढ़ी आ जाएगी तो दाढ़ी का खिलाल करना है आपने, अभी दाढ़ी नहीं है, अभी से नियत कर लें सारे मदनी मुन्ने कि हम दाढ़ी रखेंगे, जैसे आएगी वैसे ही रखेंगे इंशाल्लाह, और दाढ़ी का फिर खिलाल भी करेंगे।
दाढ़ी रखेंगे आप, कितनी रखेंगे?
कितनी रखेंगे,
कितनी बड़ी रखेंगे? एक मुट्ठी।
कितनी?
एक मुट्ठी।
आप कितनी रखेंगे?
एक मुट्ठी।
एक मुट्ठी किसको कहते हैं? ये मुट्ठी, इतनी मुट्ठी भाई, मुट्ठी जो है ना वो यूं होती है, ये है मुट्ठी, ठीक है, ऐसे होती है मुट्ठी। अब हम बढ़ते हैं अपने आगे सिलसिले की तरफ, नमाज की तरफ, मगर इस सिलसिले का वक्त अपने इख्तिताम तक पहुंच चुका है। सल्लू अलल हबीब,
हम करते हैं तो आज अमीर अहले सुन्नत से देते हैं जवाब।